यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण निवारण विधेयक सहित चार विधेयक प्रतिनिधि सभाबाट पारित। इन्धनको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई 10 लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान लागू। बर्दियाबाट सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण शुरू। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाइयो। भेनेजुएलामा भूकम्पले भत्काएको भवनको भग्नावशेषमा फँसेका पुरूषको 8 दिनपछि जीवितै उद्धार। र स्पेन र पोर्चुगल फिफा विश्वकपको अन्तिम 16मा प्रवेश।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण सहित विभिन्न 4 विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको हिजो बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले ग्रे लिस्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धिकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पूरा गर्न दुरूपयोग गरियो भने देश ग्रे लिस्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा रहेको बताउनुभयो। मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडि बढ़ेको बताउनुभयो। यसैगरी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पारित गरियोस् भनी विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउन र नागरिकलाई सहज एवं प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन विधेयक महत्वपूर्ण हुने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 22 गते सोमबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल भएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सृजना, गरीबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले पर्यटन प्रवर्धन, वातावरण संरक्षण, लागू औषध प्रयोग निरुत्साहन, शारीरिक तथा मानसिक स्वास्थ्य, ज्येष्ठ नागरिक सुरक्षा जस्ता कार्यक्रमलाई स्पष्ट रूपमा प्राथमिकीकरण गर्नुपर्ने सुझाव राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा संचारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल संघ एएफसीका पदाधिकारीलाई वार्तामा बोलाइसकेको बताउनुभयो।
हामीले फिफाका पदाधिकारीहरूलाई एएफसीका पदाधिकारीहरूलाई वार्तामा पनि हामीले बोलाइसकेका छौँ। स्वाभाविक रूपमा त्यसमा छलफल पनि भइ नै हाल्छ, तर हामी नेपालको फुटबलप्रति हामी एकदमै संवेदनशील छौँ। नेपालको फुटबललाई जसरी पनि हामी माथि उठाउनको लागि हामी त अठोट पनि छ, र अब बन्ने यसपछि बन्ने एन्फामा राजनीतिक रूपमा होइन, नेपालको फुटबललाई योगदान जो जसले गर्नुभएको छ, खेलाडीहरू जो जसले फुटबललाई माया गर्नुभएको छ र खेललाई बुझ्नुभएको छ, त्यस्ता व्यक्तित्वहरूलाई ल्याएर चाहिँ अब हामीले बन्ने एन्फा त्यस्तो बन्छ। योभन्दा तल जाने ठाउँ छैन, अब तल कति नै जान्छ र होइन, हामीले केही बोल्ड स्टेपहरू लिनुपर्छ।
अहिलेको सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनैतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनैतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने बताउनुभयो। यसैबीच हिजो बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा दशौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीका 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरूवा गर्ने, विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई अधिकतम 10,00,000 जरिवाना र 15 पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10,00,000 जरिवाना र 5-15 पेट्रोल डिजल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट हिजोदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान शुरू गर्नुभएको छ। बर्दियाको बढैयाताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेका छन्। सो अवसरमा मन्त्री रावलले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर 2% घटाएको छ। विभागले सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाडा दर समायोजन गर्दा भएको डिजलको औसत मूल्य प्रति लिटर 235.83 रूपियाँ रहेको थियो भने असार 17 भने 193.83 रूपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखे सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहेका बताउनुभयो। मन्त्री तिमेल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रभाव हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड़ दिनुभयो।
विभिन्न निकायका प्रवक्ताहरू आ आफ्नो निकाय अन्तर्गत पनि एक किसिमले सरकारको प्रवक्ता नै हो। आजको सूचनाको युगमा एकदमै त्यो महत्वपूर्ण भूमिका पनि हो। दिनुपर्ने सूचना कसरी आधिकारिक र सुरक्षित रूपमा दिने र चुहाउन नहुने सूचनाहरू कसरी राष्ट्रिय स्वार्थको लागि काम गर्ने, जुन निकायमा काम गरिरहनु भएको छ त्यो निकायलाई अहित हुने गरी सूचना डिसेमिनेट गर्नु भनेको राष्ट्रप्रतिको एउटा घात हो।
कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। अब रिपोर्ट। सरकारले सार्वजनिक गरेको 100 दिनमा गर्ने 100 बुदाका काम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन्। 100 दिनमा सरकारले शैक्षिक क्षेत्रमा समेत नयाँ सुधारको थालनी गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता सहित गठन भएको सरकारले विभिन्न क्षेत्रमा सुधारका कार्यहरू आरम्भ गरेको छ। शिक्षा क्षेत्रमा वर्षौंदेखि कायम रहेका व्यथिति, ढिलो परीक्षा तथा नतिजा प्रकाशन प्रणाली, शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोतको दुरूपयोग जस्ता पक्षमा विभिन्न सुधार आरम्भ मात्रै भएको छैन, कतिपय कामहरू कार्यान्वयनमै आइसकेका छन्। विद्यालय तहमा कक्षा 5 सम्मका विद्यार्थीका लागि परम्परागत आन्तरिक परीक्षा हटाई वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ भने जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणका आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै विश्वविद्यालयहरूमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ाउनका साथै सबै तहको पाठ्यक्रम पुनर्संरचना गर्ने नीति सरकारको छ। शिक्षकका लागि ई पेन्सन कार्डको व्यवस्था गर्नुका साथै डिजिटल हस्ताक्षर प्रमाणीकरण र गुनासो व्यवस्थापनका लागि हेल्प डेस्कको स्थापना पनि गरिएको छ। गत भदौ 23 र 24 गतेको आन्दोलनबाट प्रभावित र तीनका परिवार मध्येका 76 जना युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र मार्फत समेटिएको छ। नयाँ परिस्थितिमा बनेको युवा पुस्ताको नेतृत्वको सरकारले शिक्षामा राजनीतिक हस्तक्षेप रोक्नेदेखि विद्यार्थी संगठन खारेज, विधा दुरूपयोग अन्त्य, परीक्षा प्रणालीमा सुधार लगायतमा उल्लेख्य उपलब्धि हासिल गरेको शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा बताउनुहुन्छ।
पठन पाठन प्राज्ञिक उन्नयन समुन्नति भन्दा बाहिर खण्डित हुन नपरोस् भन्ने एउटा पक्ष थियो। त्यो पक्ष कार्यान्वयनमा गइराखेको कुरा तपाईँ हामीले बुझेकै छौँ। विद्यालय तहमा पनि मूल्याङ्कन प्रणालीको सुधार, परीक्षा प्रणालीको सुधार, नतिजा प्रकाशनका प्रणालीको सुधार, कम समयावधिमा नतिजा प्रकाशन गर्ने, अलिकति सिस्टममा इफिसियन्सी ल्याउने भन्ने कुराहरू भइराखेकै छ।
त्यसै गरी लामो समयदेखि अध्ययन विधाको नाममा विदेश बसेर नियम विपरीत तलब भत्ता लिएका प्राध्यापकहरूबाट सरकारी रकम फिर्ता गराउने प्रक्रिया पनि अघि बढेको छ। परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशनलाई समयमै सम्पन्न गर्न थालिएको छ, जसले गर्दा विद्यार्थीहरूलाई लामो समयसम्म नतिजा कुरेर बस्नुपर्ने समस्याको अन्त्य भएको छ। सरकारले समग्र शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि पनि काम गरिरहेको प्रवक्ता सापकोटाको भनाइ छ।
चाहे त्यो विद्यालयकामा भन्नुहोस्, चाहे त्यो शिक्षकहरूको बन्दोबस्तमा भन्नुहोस्, पाठ्यक्रममा भन्नुहोस्, मूल्याङ्कन प्रणालीमा भन्नुहोस्, शिक्षक तालिमका प्रणालीहरूमा भन्नुहोस्, यो सबै विषयहरू अहिले पुनर्संरचना योग्य छ। सरकारले सबै अङ्गहरूमै पुनर्संरचना गरेर जाने
शैक्षिक संस्थाका साथै सरकारले प्रशासनिक सुधारमा समेत जोड़ दिएको छ। मन्त्रालयका प्रवक्ता सापकोटाका अनुसार विगतमा हुने जस्तो ढिलासुस्ती र फाइल रोक्ने प्रवृत्तिको पनि अन्त्य भएको छ।
प्रशासनिक कामहरूमा पनि फाइलहरूलाई छिटो टुङ्ग्याउने, जनताका सरकारका विषयहरूलाई चासो राख्ने, गुनासा सुन्ने, त्यसलाई फर्छुट गर्ने, हाम्रा आन्तरिक प्रशासनिक शैलीहरूमा पनि व्यापक सुधार भइराखेकै छन्।
यो सरकार शिक्षा विधेयकसँगै शैक्षिक क्षेत्रको पुनर्संरचनाका लागि आवश्यक पर्ने नीति तथा कानून तर्जुमा गर्न पनि लागि परेको छ। दशकौंदेखि विद्यालय तथा विश्वविद्यालय तहमा रहेका विकृत पक्षलाई उजागर गर्न सरकारले सकारात्मक शुरूआत गरेको छ। तर सार्वजनिक शिक्षामा सुधार, व्यावसायिक र प्रविधि मैत्री पाठ्यक्रम निर्माण, शिक्षक तथा कर्मचारी व्यवस्थापन र लाखौं युवालाई शिक्षा तथा तालिमको व्यवस्था लगायतमा पनि सरकारले कदम चाल्नुपर्ने देखिन्छ। सरकार गठनको 3 महिनाको अवधिमा भएका सुधारका पक्षले भने शैक्षिक क्षेत्रमा आशाको ढोका खोलिदिएको छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
बाँकी समाचार। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक छ दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप छ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट कैद सजाय ठहर भएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। महतोरी गौशाला नगरपालिका दुई निगौल घर भएका पूर्व सांसद कोइरीलाई गौशाला नगरपालिका पाँच एमाले पार्टी कार्यालय अगाडिबाट हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महतोरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो। रसुवागढ़ी नाकाको मितेरी पुलबाट हिजोदेखि सवारी साधन सञ्चालन हुन थालेका छन्। गत वर्षको असार 24 गते लेहेन्दी खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि बेलीब्रिज निर्माण गरी परीक्षण समेत गरेपछि सवारी साधन सञ्चालन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषबाट आठ दिनसम्म फँसेका 43 वर्षीय एक पुरूष हर्नान गिललाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले गिललाई भग्नावशेष मुनिबाट सुरक्षित बाहिर निकाल्न सफल भएको हो। उनलाई पहिचान गरेको करिब 100 घण्टापछि उद्धार कार्य सफल भएको अधिकारीहरूले बताएका छन्। उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका विशेषज्ञ टोली सहभागी थिए। उद्धारका क्रममा भग्नावशेषभित्र बनाइएका सुरुङहरू पटक पटक भत्किँदा अभियान निकै जोखिमपूर्ण बनेको थियो। उद्धार अघि सानो क्यामेरा मार्फत गिलसँग प्रत्यक्ष सम्पर्क स्थापित गरिएको थियो। उद्धारकर्मीहरूले उनलाई धुलोबाट जोगिन मास्क, आँखाको सुरक्षाका लागि चस्मा उपलब्ध गराएका थिए। साथै पानी र स्लाइन पनि उपलब्ध गराइएको थियो। कोस्टारिकन रेडक्रसका उद्धारकर्मी रिकार्डो आरियासले गिलको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभयो। गत जून 24 आएको दोहोरो भूकम्पमा हालसम्म करिब 2300 जनाको मृत्यु पुष्टि भइसकेको छ भने 10,000 मानिस अझै बेपत्ता छन्। उद्धार तथा खोजी कार्य निरन्तर जारी छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्योगी व्यवसायका समस्याप्रति सरकार र पार्टी दुवै सकारात्मक रहेको बताउनु भएको छ। वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग बिहिबार काठमाडौँमा भएको छलफलमा सभापति लामिछानेले उद्योग क्षेत्रका समस्याको व्यवहारिक र दीर्घकालीन समाधान खोज्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा उद्योग व्यवसायीहरूले सीमा क्षेत्रमा बढ़दो तस्करी, भन्सार दर असन्तुलन, पूर्वाधार विकास लगायतका विषयमा ध्यानकर्षण गराएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बताउनुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले स्वदेशमै रोजगारीको अवसर सृजना गर्न मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गर्दै आएका उद्यमी व्यवसायीलाई सम्मान गर्ने कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउँदै स्वदेशमै रोजगारीको अवसर सृजना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताउनुभयो। त्यस अवसरमा मन्त्री यादवले मोरङका व्यवसायी लोकबहादुर राईलाई यस वर्षको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा झापाका मणिका राई, सप्तरीका देवलाल यादव, सिन्धुलीका यम कुमार गोले, पर्वतका शिव कुमार छेत्री, अर्घखाँसीका दिनेश खत्री र बाजुराका कर्मराज मल्ललाई उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभयो। नेपालको भन्सार प्रशासन सुधार र व्यापार प्रवर्धनका लागि एसियाली विकास बैंक एडीबीले 5 करोड़ अमेरिकी डलर बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ। एडीबीले साउथ एसियन सब रिजन इकोनोमिक कोअपरेशन कस्टम एण्ड लजिस्टिक रिफर्म प्रोग्राम अन्तर्गत सो ऋण स्वीकृत गरेको हो। यस कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिको प्रयोग मार्फत भन्सार प्रशासनको आधुनिकीकरण, पूर्वाधार योजनामा सुधार र नियामकीय संरचना सुदृढीकरण गर्ने एसियाली विकास बैंक नेपालका लागि देशीय निर्देशक आर्नो कोसवाले बताउनुभयो। नेपालको पदयात्रा र पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन कृत्रिम बुद्धिमत्ता एआईमा आधारित नियमन प्रणाली विकास गर्न ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान र दक्षिण कोरियाको प्रविधि सम्बन्धी कम्पनी आईबीएल कम्पनी लिमिटेड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार टानले प्रयोग गर्न लागेको कोरियाली प्रविधिले पदयात्रामा जाने पदयात्री, पथ प्रदर्शक तथा सहयोगी श्रमिकहरूको जोखिम पूर्वानुमान गर्ने रियल टाइम लोकेशन पहिचान गरी उद्धार कार्यलाई सहज बनाउन सरकारवाला विभिन्न निकायसँग समन्वय गर्ने तानका महासचिव सोनाम ग्यालजेन शेर्पाले बताउनुभयो। चितवनका 2,20,000 भन्दा बढी बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ। चितवनमा अहिले करिब 3,00,000 बाख्रा पालिएको अनुमान रहेको र अधिकांशलाई खोप लगाइएको पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात न्यौपानेले जानकारी दिनुभयो। मोरडिली भाइरसका कारण लाग्ने पीपीआर रोगका कारण संक्रमित बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, दाना पानी खान मन नगर्ने जस्ता लक्षणहरू देखिन्छ। यस रोगबाट बचाउन 3 महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा रोग विरुद्ध खोप लगाउन विज्ञहरूको सुझाव छ।
स्पेन र पोर्चुगल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। अस्ट्रियालाई पराजित गर्दै स्पेन र क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम 16 प्रवेश गरेका हुन्। अमेरिकाको लस एन्जल स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई 3-0 गोल अन्तरले पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गर्यो। सन् 2010 विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जीत हासिल गर्न सकेको थिएन। खेलको 36 मिनटमा मार्क कुकुरेलाको पासमा मिकेल ओयारजावालले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाए। खेलको 66 मिनटमा अलेक्स बायानाको क्रसमा पेड्रो पोरोले हेड मार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको 89 मिनटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयारजावालले व्यक्तिगत दोस्रो गोल गरेपछि स्पेनले 3-0 सहज जित निकाल्यो। क्रोएसियालाई पोर्चुगलले 2-1 गोल अन्तरले पराजित गर्यो। अब मौसम सम्बन्धी जानकारी। आज देशभरको पहाड़ी भागमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका धेरै भागमा पनि मध्यमसम्मकै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.8 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सम्पत्ति शुद्धिकरण निवारण विधेयक सहित 4 विधेयक प्रतिनिधि सभाबाट पारित। इन्धनको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई 10,00,000 जरिवाना गर्न सकिने कानूनी प्रावधान लागू। बर्दियाबाट सुकुम्बासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरण शुरू। अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर 2% घटाइयो। भेनेजुएलामा भूकम्पले भत्काएको भवनको भग्नावशेषमा फँसेका पुरूषको 8 दिनपछि जीवितै उद्धार। र स्पेन र पोर्चुगल फिफा विश्वकपको अन्तिम 16 प्रवेश। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।